ये बिस्मिल्लाह करें।
मेरा सवाल ये है कि मैं अपनी मिसाल दे के ही बात करूंगी।
जी इरशाद
जी, जैसे कोई मर्द है चाहे औरत है, मेरे जहन में आ रहा है बार बार आ रहा है, मतलब जहन वो तंग कर रहे हैं, जैसे ये जंग कहे जंग कर रहे हैं, वो क्यों हो रही है? मेरी तरफ से मेरा कसूर है या उसका अगले का? जैसे मैं इग्नोर कर रही हूँ कि ये नहीं होना जिन्हें ना आए जहन में, उसको इग्नोर भी कर रही हूँ लेकिन इग्नोर नहीं, वो तंग किए जा रहे हैं।
अब ये तो सारा आपके अपने जहन के कंट्रोल पे है
जी।
देखे ना, एक बंदा आपके जहन में बार बार ऊद कर आ रहा है, यही है ना? अब उस बंदे को कौन ला रहा है? जाहिर है कि आपका नफ्स ला रहा है। अब आपका जहन उसको इग्नोर करना भी चाह रहा है और नहीं भी करना चाह रहा, तो क्या होगा? अब बजाहिर इग्नोर कर रहे हैं लेकिन अंदर से वो बटेरे की तरह खेल रहे हैं उसके साथ। अगर देखे ना, आपने माफ कर दिया, इग्नोर कर दिया, डिलीट कर दिया, तो वो कैसे आ सकते है? आएगा तो आप तवज्जो हटा ले। अगर हम देखे ना, तवज्जो दे रहे हैं तो कौन तवज्जो दे रहा है? मैं ही तवज्जो दे रहा हूँ ना उसको। अगर मैं उसको दिल से माफ कर दूं या उसके साथ जो भी पंगा है उसको एक दफा अपने अंदर रिजॉल्व कर लूं, सेटल कर लूं, ठीक है ना? तो मसलन एक बंदा है, आपने उसे पैसे दिए, वो वापस नहीं कर रहा, वो बार बार जहन में आ रहा है, मिसाल दे रहा हूं ना। अब या तो ये कि भी आप उससे बात करें, वो देखें देता है नहीं देता, वो कहता है मैं नहीं देता, आपने शौरी तौर पे मुतमईन हो गए, दामन झाड़ दिया कि यार ये खा गया है, बदतमीज आदमी है, अब उसको आप नासूर की तरह पालते रहे कि वो मेरे खा गया तो वो खा गया तो वो खा गया तो वो खा गया। भाई अल्लाह का माल था, अल्लाह की राह में आपने सदका कर दिया, ये समझ के इग्नोर कर दे। अब बताइए, अगर आप उसका ध्यान आएगा, आपको ये पता है ना कि मेरे में ताकत नहीं है कि मैं जबरदस्ती वसूल कर सकूं, क्योंकि आपसे कोई गलती हुई है, आपने इन राइटिंग वसूल नहीं किया उससे, कुछ चेक लिया होता तो आप थाना कचहरी करके अपना कर लेते, ये सारा जो भी होना था हो गया। अब जो हो गया हो चुका है उसको अंडू तो नहीं किया जा सकता। अब आपने लॉजिकली सोच लिया कि जो हो गया सो हो गया, अब मैं क्या कर सकती हूँ? कुछ नहीं। जब कुछ नहीं कर सकती तो क्या करेंगे उसको? मतलब है बिला वजह उसमें अलाव में अपनी एनर्जीज जलाती रहेंगी। नहीं, मट्टी डाल दें, पानी डाल दें, हटा दें, ख्याल आए इग्नोर कर दें कि भी मैं दफा कर चुकी हूँ, नहीं होता, नहीं मैं ले सकती, बात खत्म। अपने आप का अपने शऊर को मुतमईन कर ले। देखे ना, आप गौर करें कि अगर हम शऊरी तौर पे किसी को 1000 रुपया दे दे खुद अपनी मर्जी से खैरात के तौर पे, तो आप खुशी महसूस करते हैं। वही कोई 100 रुपया छीन के ले जाए या गुम हो जाए तो कितनी परेशानी होती है, हाँ या नहीं?
जी हाँ।
तो अब अगर वो जो गुम हो गया उसके बारे में आप समझें कि मैंने खुद दे दिए, यानी शऊर को शांत कर लिया आपने कि छोड़ो दफा करो नहीं सोचना, तो किसके काबू में हुआ, किसके कंट्रोल में हुआ?
मैंने।
बस ठीक हो गया
जी,
आपका शुक्रिया जी। जी और कोई? जी और कोई सवाल? जी सलाम वालेकुम बसीर भाई, क्या हाल है आपके?
अल्लाह का फजल। डॉक्टर साहब आप सुनाए, आप ठीक ठाक हैं?
जी करम मालिक का जी। जी जनाब, वो डॉक्टर साहब की तो मेरा ख्याल है लाइन ड्रॉप हो गई। जी जी वालेकुम अस्सलाम। जी हाँ दी थी उनको। देखे ना, हजरत इब्राहिम जैसे नबी की औलाद होने का शर्फ है, ठीक है। हजरत इसहाक को, हजरत इस्माइल को, फिर उसके बाद हजरत याकूब को, फिर उनकी औलाद में से यूसुफ को, फिर मिस्र में उनको कायम किया, कितना स्टैब्लिश किया, फिर ये गुलाम बन गए। फजीलत अता की थी, लेकिन ये अपनी बैक स्लाइडिंग्स की वजह से फजीलत गंवा बैठे। पूरा कुरान बनी इसराइल की बैक स्लाइडिंग की स्टोरी सुना रहा है कि ये दो कदम अल्लाह की तरफ बढ़ते हैं और तीन कदम दुनिया की तरफ। तो बताइए कि एंड रिजल्ट किधर हुआ? बैक स्लाइडिंग, यानी जब अल्लाह की तरफ बढ़ रहे हैं तो वहां से वापस दुनिया की तरफ क्यों बढ़े? तो ये फजीलत दी थी इनको, ये फहम दी थी, ये जिस तरीके से हजरत इब्राहिम ने लॉजिकल थिंकिंग करके कंक्लूड किया कि बुत हमारे इलाह नहीं हो सकते, और उन्होंने अपनी रूहे हैवानी, रूहे इंसानी और रूहे आजम का मुशाहिदा करने के बाद गैरे रब की नफी की। गैरे रब में दुनिया आ गई, सबकी नफी करके उन्होंने रब का इस्बात किया, इकरार किया। नतीजा अल्लाह ने उनको किस दर्जे पे पहुंचा दिया कि वो अबुल अंबिया कहलाए। उसके बाद उनकी औलाद में सभी नबी हुए, मतलब दोनों बेटे इस्माइल भी और इसहाक भी नबी हुए। इसहाक की औलाद में आगे सारे नबी हुए। हजरत इस्माइल की औलाद में फौरी नबी तो कोई नहीं आया, लेकिन हजूर अलैहिस्सलाम उसी लड़ी से आए। तो अल्लाह ने इनको बहुत ही बड़ी फजीलत अता की। इन्होंने क्या किया? हजरत याकूब के बाद खुद को डिसोसिएट कर लिया। क्या किया? हजरत याकूब के बाद खुद को बनी इसराइल करार दिया। तो अल्लाह ने फजीलत तो अता की, लेकिन उन्होंने उस फजीलत का हशर क्या किया? दुनियादारी में उलझ गए। आज देख लें, उनका दुनिया पे पूरा होल्ड है, आखरत की तरफ कोई तवज्जो नहीं है, क्योंकि वो कहते हैं कि भी आखरत तो है ही हमारी, हमने तो सिर्फ दुनिया को सीधा करना है। ये अप्रोच हजूर अलैहिस्सलाम ने आके दुरुस्त की, लेकिन बाद में हमारे यजीदी उलमा ने सारी तर्ज़ें थी, जो हजूर अलैहिस्सलाम के तालीमात थी, उनकी तर्ज फिक्र थी, उसको डिस्टॉर्ट कर दिया। जी क्लियर हो गई बात की ये फजीलत दी गई थी और वो उन्होंने उस फजीलत को इस्तेमाल नहीं किया, और उसके बाद जो हशर है वो आपके सामने है। आज देख ले, वो सारी दुनिया के ऊपर नादीदा हुक्मरानी उन्हीं की है। जी
अस्सलाम वालेकुम।
जी वालेकुम अस्सलाम।
मुझे ये पूछना था
वली और कलंदर चुने हुए बंदे होते हैं, क्या हर शख्स ये सलाहियत रखता है कि वो वली और कलंदर बन जाए?
जी हाँ, हर शख्स ये सलाहियत रखता है। हजूर मुर्शिदे करीम ने बताया कि कलंदर क्वालिफिकेशन है, ये कोई अपॉइंटमेंट नहीं है, ये कोई ओहदा नहीं है। ओहदे में चुनाव होता है, ओहदे में चुनाव होता है। आप देखें ना, बीए तो सभी ने किया हुआ है, लेकिन कितने लोग हैं जो सीएसएस करते हैं और उनका चुनाव होता है? तो कलंदर और वली जो है ये एबिलिटी का नाम है, और ये हर इंसान के अंदर एबिलिटी है। वली का मतलब है कि अल्लाह के साथ दोस्ती को महसूस करना, अल्लाह की मौजूदगी का एहसास रखना, ये है वलाय। वली का मतलब है उसको अपने ताल्लुक के खातर अल्लाह के साथ जो ताल्लुक है उसका पूरा एहसास होता है। अगर ये एहसास आप में उजागर हो जाए कि अल्लाह मेरे साथ है, अल्लाह मेरे अंदर है, मैं अल्लाह की अता करदा रूह से काम लेते हुए काम कर रही हूँ, सांस ले रही हूँ, तो ये अल्लाह ही की अता है। अगर मैं पानी पी रही हूँ तो अल्लाह की अता के तहत, पानी भी अल्लाह की अता है, प्यास भी अल्लाह की अता है। तो ये तर्ज फिक्र जब आप हर चीज में खुद को अल्लाह के साथ वाबस्ता कर लेते हैं तो ये विलायत हो गई, अल्लाह की दोस्ती का कुर्ब का एहसास हो गया। अब कलंदर किसे कहते हैं? कलंदर एक आजाद तर्ज फिक्र है और वो किसी पे डिपेंड नहीं करता सिवाय अल्लाह के। वो बारीक बात है, वो अल्लाह पे भी डिपेंड नहीं करता। वो कहता है मैं अल्लाह की मखलूक हूं, अल्लाह खुद मेरा ख्याल रखेगा, नहीं रखता तो मर्जी उसकी। और करें, जब आदमी की ये तर्ज फिक्र बन जाती है तो इस तर्ज फिक्र का नाम है कलंदरियत। ये हर बंदा हासिल कर सकता है, प्रैक्टिस की बात है। आपने अपनी तर्ज फिक्र में ये बात रासख कर ली कि मैं अल्लाह रब्बे करीम की मखलूक हूं और मेरा खालिक जो है वो मेरा ख्याल रखने का सारा हुनर जानता है, सारे हुनर जानता है। तो आप खुद को टोटली अल्लाह पे डिपेंड कर देते हैं, आपकी डिपेंडेंसी अल्लाह पे चली जाती है और आपकी तर्ज फिक्र इतनी आजाद हो जाती है कि आप किसी के मोहताज नहीं रहते और आप अल्लाह की सिफात का खोज लगाना और उसको तलाश करके अपनाने में लग जाते हैं। ये तर्ज फिक्र कलंदरियत कहलाती है। ठीक हो गया? देखे ना, जब आप खुद को अल्लाह के हाथों में इंस्ट्रूमेंटल मान लें कि अल्लाह ने मुझे अपने किसी मकसद के लिए तख्लीक किया है, अल्लाह ने मुझे अपने किसी पर्पस के लिए, किसी काम के लिए तख्लीक किया है, तो मैं क्या हुआ भी? उसका एक आलाकार हुआ ना, एक टूल हुआ, इंस्ट्रूमेंटल हो गया। हम सिर्फ मेंटल हुए हुए हैं, इंस्ट्रू को भूल गए। इंस्ट्रूमेंटल होना यानी कि अल्लाह मुझसे कोई काम लेना चाहता है, तो वो जाहिर है कि जब मेरा ताल्लुक अल्लाह से बनेगा तो अल्लाह मुझे बताएगा ना कि तुम यहां पे ये काम करो। ठीक हो गया? जी वालेकुम अस्सलाम।
सर, सूरह रूम में आयत नंबर 23 है, दिन में अल्लाह का फजल तलाश करें। सर, अल्लाह का फजल जो है माश है?
फजल का लफ्ज जो है इसी से फाजिल यानी एक्स्ट्रा। जो चीजें अल्लाह ने आपको अता की हैं उससे बढ़कर अता करने, उससे बढ़कर तलाश करने को फजल कहेंगे। अब दिन में, दिन का मतलब है कि बेदारी के हवास, नहार, निहार के الفاظ یا اس میں حواس میں ظاہر ہے کہ آپ نے کیا کیا. اب آپ دیکھیں نا, جب آپ جاگ رہے ہیں تبھی آپ بستر کا اہتمام کریں گے نا کہ سونا ہے تو سونے کے لیے. جب آدمی کو نیند آ گئی تو پھر اسے کیا فرق پڑتا ہے کہ وہ زمین پہ پڑا ہے یا تخت پہ پڑا ہے یا بستر پہ پڑا ہے یا پلنگ پہ پڑا ہے. غور کریں تو بیداری میں آپ آسائشوں کا اہتمام کرتے ہیں. کرسی آپ نے بیداری میں بنائی کہ خواب میں بنائی؟ میز آپ نے بیداری میں بنائی کہ خواب میں بنائی؟ اب یہ جو آسائشیں ہیں یہ سب کی سب کیا کہلا رہی ہیں؟ فضل تو کہلائیں گی, کیونکہ اللہ نے تو کرسی نہیں بنائی, کرسی انسان نے بنائی. میز اللہ نے نہیں بنائی, انسان نے بنائی. بستر, یہ فریج, یہ ٹی وی, یہ موبائل, یہ سب چیزیں آسائش میں آ گئی نا, تو یہ ایکسٹرا ہو گئیں. لیکن ایکسٹرا تو ہیں, لیکن عطا کس کی ہے؟ یہ شعور, یہ سمجھ کس نے عطا کی کہ آپ یہ چیزیں بنائیں؟ اللہ نے. تو یہ اللہ کا فضل کہلایا. واضح ہو گئی بات؟ اب سجدہ کہتے کسے؟ جی جی, یہ وہ واقعہ کہ یروشلم میں داخل ہونے کی بات ہو رہی ہے. اب اس کا مفہوم, ہم نے یہ ترجمہ وہ الفاظ سے ہمیں یہ شبہ ہوا. اب سجدہ کرتے ہوئے داخل ہونے کا مطلب ہے کہ سجدے میں آپ چل کیسے سکتے سجدے کی حالت میں؟ اب سجدے کا معنوی اصل میننگ جو ہے اس پہ غور کریں گے نا, کہ سرنڈر کرتے ہوئے, سبمٹ کرتے ہوئے سجدہ کس کو کیا جاتا ہے؟ اللہ کو. یعنی کہ آپ داخل ہوں گے دروازے میں, شہر میں داخل ہوں گے, فصیل ہے اس کی, دروازہ ہے, چوکھٹ ہے, جہاں پہ بھی آپ داخل ہو رہے ہیں آپ اس جذبے سے داخل ہوں کہ میں اللہ کے ہدیے جا رہا ہوں. یعنی سرنڈر کرتے ہوئے اللہ کے سامنے, ذہن میں اللہ ہو. اب آپ اسے شہر کا دروازہ کہیں, آپ اسے گھر کا دروازہ کہیں, آپ جو بھی دروازہ کہیں. اب حضور علیہ الصلوۃ والسلام نے حضرت علی کو باب العلم کہا, علم کا دروازہ کہا, تو علم کے دروازے میں داخل ہو. تو بات یہ بنے گی کہ سجدہ کرتے ہوئے داخل ہو, یعنی کہ اللہ کے حضور ذہن میں سرنڈر کرتے ہوئے, خود کو اللہ کے سامنے سبمٹ کرتے ہوئے اس جذبے سے داخل ہو, جس کام میں بھی داخل ہو, کہ میں اللہ واسطے کر رہا ہوں, اللہ کے لیے کر رہا ہوں. اب یہ ہدایت دی گئی تھی, لیکن اگر آپ مطلب جیسے فتح مکہ کے وقت داخل ہوئے شہر میں, اب اگر حضور سے اپنے لیے سمجھتے کہ یہ میں داخل ہو رہا ہوں اور میں نے فتح کیا, تو وہ ساروں کو وہاں قتل عام ہو جاتا. لیکن وہ اللہ واسطے تھا, انہوں نے سب کو معاف کر دیا. یعنی اس تعلیم کی ہمیں جو عمل کرنے کی وہ مثال ہے, وہ حضور کی فتح مکہ میں نظر آتی ہے کہ انہوں نے سب کو معاف کر دیا. تو معافی کرنا جو یہ اللہ کا وصف ہے, تو اللہ واسطے کیا انہوں نے. بات واضح ہو گئی؟
جی سر, تھینک یو, شکریہ.
ویلکم.
یہ جو قرآن کی آیت ہے, لو حزا قرآن رائت جگلا, اگر قرآن پر نازل کر دے تو خشیت سے مسجد, خشیت اللہ.
اللہ کی تجلی ہر ذرے سے گزرتی، نزول قرآن کا کیا مطلب ہوا؟
قرآن ہے کیا چیز؟ پہلے تو اسے دیکھیں نا. قرآن کہتے ہیں وحی کو. وحی کا کیا مطلب ہوا؟ اللہ کے ذہن سے نکلی ہوئی اطلاع حضرت جبرائیل کے ذریعے حضور علیہ الصلوۃ والسلام کے قلب اطہر تک پہنچائی گئی. ہاں یا نہیں؟ قرآن کو جب آپ اس طرح سے ڈیفائن کر لیں گے تو پھر آپ کو سمجھ آئے گا کہ اگر ہم اپنا پیغام پہاڑوں پر نازل کرتے، اب جبل کہتے ہیں جبلت کو، جبلت میں اتنی سکت ہی نہیں ہے کہ اللہ کے پیغام کو وصول کر سکے، تو وہ خشیت یعنی احساس، جب اللہ کا احساس آ جائے گا تو آپ فطرت کی طرزوں میں چلے جائیں گے، جبلت سے نکل جائیں گے. یہاں پہ لفظ جبل کو اگر آپ جبلت کے ساتھ جوڑ کے سوچیں گے تو کلیئر ہو جائے گا کہ وہ برداشت نہیں کر سکتا، کیونکہ جبلت جو ہے یہ تو مصلحتوں کے تحت ہے، اور انسان وہ اللہ نے اپنا نائب بنایا ہے، یعنی کہ انسان نے یہ سکت رکھی ہے کہ اللہ کی بات کو وہ سمجھ سکتا ہے، براہ راست سمجھ سکتا ہے. اب اس کی ایک مثال کو ذہن میں لے لیں تو واضح ہو جائے گا. مثلا الیکٹریسٹی، بجلی جب جنریٹ کی جاتی ہے تو وہ جنریشن 220 وولٹ کی تو نہیں ہوتی، وہاں پہ 11,000 kV جنریٹ ہو رہا ہوتا ہے. اس کو بڑی مضبوط تاروں کے ذریعے اور بہت اوپر کر کے لگا کر ٹرانسمٹ کیا جاتا ہے، آگے اسٹیشن بنایا جاتا ہے جسے گرڈ اسٹیشن کہتے ہیں. وہ 11,000 وولٹ براہ راست آپ کے گھر میں سپلائی نہیں کیا جاتا، گرڈ اسٹیشن اس کو 11,000 وولٹ کو 440 پہ لے جاتا ہے. 11,000 وولٹ 11 kV جو ہے وہ اس کو کٹ ڈاؤن کر کے 440 وولٹ کیا جاتا ہے، اور شہر میں جو تارے بچھائی جاتی ہیں وہ 440 وولٹ کی ہوتی ہے. اب جب شہر کی تاروں سے آپ کے گھر کو کنیکشن دیا جاتا ہے تو ایم ٹی یا ٹرانسفارمر لگایا جاتا ہے اور اسے 220 وولٹ کر دیا جاتا ہے. جب آپ اپنا موبائل چارج کرتے ہیں یا اپنا لیپ ٹاپ استعمال کرتے ہیں تو آپ آگے کمپیوٹر میں کیا لگاتے ہیں؟ ایک چارجر یا چھوٹا ٹرانسفارمر لگا کے اس کو کٹ ڈاؤن کرتے ہیں. کتنے وولٹ پہ؟ 12 وولٹ پہ یا 6 وولٹ پہ؟ کمپیوٹر کو 11,000 وولٹ نہیں دیے جا سکتے، آپ کی استری کو 11,000 وولٹ نہیں دیے جا سکتے، 440 پہ بھی وہ جل جائے گی. اسی طرح جبلت اللہ کی نورانیت کو برداشت نہیں کر سکتی. آپ نے چونکہ اسے پہاڑوں کو دیکھا، اور پہاڑ ہمارے آپ کے شعور میں بہت ہی مضبوط چیز ہے، انسان سے تو کہیں زیادہ مضبوط ہیں، تو ہم اس کو انٹرپریٹ نہیں کر پا رہے. اب آپ اس مثال کی روشنی میں اللہ رب کریم کے ذہن سے نازل ہونے والی اطلاعات کی مقدار اور اس کی فریکوینسی اور اس کی توانائی کا اندازہ کریں، اور حضور علیہ الصلوۃ والسلام اس کو اپنے اندر جذب کر کے آگے کائنات میں ڈسیمینیٹ کر رہے ہیں، تو یوں سمجھیں کہ حضور علیہ الصلوۃ والسلام، میں نے ایک بڑی کروڈ سی مثال عرض کی ہے، گرڈ اسٹیشن بن گئے. ایک گرڈ اسٹیشن آگے سپلائی کرتا ہے، اور وہ 440 وولٹ بھی اگر کوئی برداشت کرنے کی صلاحیت رکھتا ہو. اسی لیے کہا کہ پہلے حضور علیہ السلام سے رابطے میں آئے، تاکہ آپ کی ذہن کی، آپ اس مثال پہ غور کریں تو آپ کو یہ آج سمجھ آ جائے گی بالکل وضاحت سے. ٹھیک ہو گیا؟
جی.
जी थैंक यू
जी। इसीलिए कहते हैं ना कि भाई बराए रास्त अल्लाह को समझने से पहले हमें हजूर अलैहिस्सलाम की तर्ज फिक्र से रूशनास होना है, उसको अपनाना है, उसको सीखना है, उसको शौरी तौर पे अपनाना है, तब जाके बात बनेगी जी। इंसान के अंदर कैपेसिटी रखी गई है लेकिन इसको इंसान ने डिग्रेड कर लिया है। सुम्मा रदद न हो असफल साफिलीन, इसके अंदर कैपेसिटी तो 11,000 वोल्ट की है लेकिन इसने खुद को कट डाउन करके 6 वोल्ट पे रखा हुआ है। तो पहले तो ये 6 वोल्ट से 220 पे आए ना, अब 220 के बाद फिर वो 440 पे जाए और फिर उसके बाद अगर वो ग्रिड स्टेशन बनना चाहे तो अल्लाह इसको सकत दी हुई है, वो बन सकता है, लेकिन वो बनना नहीं चाहता, बहाने बड़े हैं उसके पास, उसके पास वक्त ही नहीं है, फुर्सत ही नहीं है अपनी, वो दुनिया से ही नहीं फारग। किसी को कहो कि भाई मश्क करें, वो कहता है जी मेरे पास टाइम ही नहीं है। किसी को कहें कि जी सांस की मशकें करें, दिन में 400 सांस 500 सांस पूरे ले, वो कहता है जी ये तो बड़ा मुश्किल काम है, आप सांस पूरा ले नहीं रहे और चले अल्लाह को जफा मारने। तो भाई थोड़ा सा सांस पूरा ले लो, थोड़ी सी जान पैदा कर लो अपने अंदर, अपने दिमाग के खलिए चार्ज कर लो, फिर आगे रफ्ता रफ्ता बढ़ती रहेगी बात। ठीक हो गया जी? जी जी जनाब।
सर कुरान में रूहुल कुद्स और जो सौ कलम में है, सौ कलम के अंदर रूहानी इंसान, सर ये उसी के बारे में रूहुल कुद्स
है? नहीं, रूहुल कुद्स थोड़ा सा डिफरेंट है। रूहानी इंसान तो देखे ना, हर बंदा रूहानी है, गौर करे, आपके अंदर रूह काम कर रही है, हम सबके अंदर रूह काम कर रही है, तो हम सब क्या हुए हैं, रूहानी हुए क्या नहीं हुए? देखे ना कहानी क्या है, अल्लाह ने कौन कहा सब मखलूकात तखलीक हो गई, सबकी रूहें वजूद में आ गई, फिर इन सारी रूहों में से अल्लाह ने आदम की रूह को पकड़ा और उसके अंदर अपनी रूह में से कुछ फूंका, ये आदम की फजीलत हुई, आदम का शर्फ हुआ कि आदम के अंदर अल्लाह ने अपनी रूह में से कुछ खास चीज मुंतकिल कर दी, फूंक दी। अब ये आदम की औलाद होने के नाते क्या ये सलाहियत हम सबके अंदर मौजूद नहीं है? क्यों जी? जब ये सलाहियत सबके अंदर है तो सिर्फ इसको एक्सप्लोर करना है, इसको इस्तेमाल करना है, और वो सलाहियत है क्या पहले तो इसको ही नहीं पता हमें है? पहले तो हमने ये भी नहीं खोजा ना, ये भी नहीं पूछा किसी से कि भाई ये सलाहियत क्या, अल्लाह ने क्या फूंक मारी। इसी जहालत की वजह से यहाँ पे सारा कारोबार बन गया फूंके मारने का, कि लोग फूके मार रहे हैं एक दूसरे को, बस फूक कि मैं फूका मारा कि तवीज दिया कि फूका मारा, इस चक्कर में डाल दिया सारी कौम को। नहीं, असल में अल्लाह रब्बे करीम ने इंसान के अंदर गौर व फिक्र की सलाहियत मुंतकिल की, یہ صلاحیت کسی مخلوق میں نہیں دکھتی. حساب لگا کے دیکھ، غور و فکر کر کے بات کو سمجھنے کی صلاحیت سوائے انسان کے کسی مخلوق میں دکھتی ہے آپ کو؟ قرآن میں 756 آیات کم از کم ہیں جو غور و فکر کی طرف ترغیب دیتی ہیں، تلقین کرتی ہیں، حکم دیتی ہیں، کیا کہتے ہیں، متوجہ کرتی ہیں، انوائٹ کر رہی ہیں، مدعو کرتی ہیں. کس طرف؟ انسان کو اس صلاحیت کے استعمال کی طرف. مراقبہ کیا ہے؟ غور و فکر کا ایک نظام ہے، کنسنٹریشن کے ساتھ، توجہ کے ارتکاز کے ساتھ غور و فکر کرنے کی صلاحیت آپ کے اندر اللہ نے پھونکی تھی، ہم نے اس کا استعمال کرنے سے انکار کیا. اور اپنا جو حشر ہے ہمارا دیکھ لیجئے، آج ہمیں کوئی بات ہی نہیں سمجھ آ رہی. اگر ہم اللہ کی بات کو سمجھنے کے پھیر میں پڑ گئے، چکر میں پڑ گئے، تو ہم اپنا بھلا کریں گے یا اللہ کا بھلا کریں گے یا لوگوں کا بھلا کریں گے؟ ظاہر ہے کہ جب میں اللہ کی بات کو سمجھوں گا تو اس میں میرا ہی بھلا ہے نا. آپ سمجھیں گے تو آپ کا بھلا ہے. تو یہ صلاحیت جو ہے، غور و فکر کی صلاحیت انسان کو عطا کی گئی. اب روح القدس در حقیقت اللہ کی طرف سے وہ انرجی ہے. وہ انرجی جو اللہ کا کوئی خاص پیغام منتقل کرنے میں معاون ہوئی، اس کا نام روح القدس ہے. اور جو روح آپ کے اور میرے اندر کام کر رہی ہے، آگے اس کے درجے ہیں، روح حیوانی، روح انسانی اور روح اعظم. اور آپ اپنے اندر ان کو کس درجے پہ استعمال کر رہے ہیں یا نہیں کر رہے ہیں. تو یہ بات واضح ہو گئی. بہت شکریہ. جی جناب علی، اور کوئی؟
جب بھی کوئی اخلاقی خرابی پیدا ہوتی ہے تو اس میں اس کے ساتھ سائیکل میں دوسری برائیاں بھی پیدا ہو جاتی ہیں.
جی ہاں،
یہ قصص العلوم میں کسی خاص برائی کے بارے میں بتا کے اس کا تذکرہ ہو، جیسے حضرت لوط علیہ السلام کی قوم کا، حضرت شعیب علیہ السلام کی قوم کا، کہ وہ میدان میں خرابی کرتے تھے. یہ کیا خاص، یعنی انہیں کا علاج بتایا جاتا ہے کہ پیغمبر میں کی قوم میں یہ خرابی ہو گئی،
جی ہاں، جو زیادہ بڑھ جاتی ہے. اب جیسے دیکھیں نا، آج کے دور میں وہ ساری برائیاں جن کا تذکرہ آپ فردن فردن مختلف اقوام کے حوالے سے سن چکے یا پڑھ چکے، آج وہ بطور قوم ماشاءاللہ ہم میں سب بھی موجود ہیں. ٹھیک ہے، ملاوٹ کرنے سے لے کر بدنیتی سے لے کر مس مینجمنٹ تک، یہ سب کیا ہے؟ اور غیر فطری طرزوں میں زندگی گزارنے سے لے کر اب یہ ساری خامیاں جو ہیں، یہ کیا ہیں؟ چونکہ غور و فکر نہیں کرتے تو وہ جن چیزوں کو اللہ نے باعث عبرت بتایا ہم اس سے بھی عبرت نہیں لے رہے کیونکہ غور نہیں کر رہے. جب آپ غور ہی نہیں کرتے تو سب پھر قصے کہانیاں ہیں, قصص الانبیاء بھرا پڑا ہے, بس سنتے جائیے پڑھتے جائیے سر دھنتے رہیے اور سمجھتے رہیے کہ جی بس ہم نے سب کچھ پڑھ لیا کافی ہے. پڑھنا لکھنا اپنی جگہ, لیکن ان کو اپنا کر اپنے اوپر طاری کرنا اور دوسروں کے لیے نمونہ بن جانا یہ ایک سعادت ہوتی ہے. اگر کوئی کرنا چاہے تو کر لے, نہیں کرتا تو اللہ کو فرق نہیں پڑتا. بھائی انسان سفر کرتا ہے اپنے کرتوتوں کی وجہ سے کرتا ہے, وہ کرتا رہتا ہے. اللہ نے بار بار وہ اس کا تذکرہ کر دیا کہ بھی انسان نے اپنی کرتوتوں کے ہاتھوں سفر کیا ہے, وہ جو مختلف اخلاقی برائیاں جسے آپ کہہ رہے ہیں. برائی کا مطلب ہی ہے کہ وہ غلط ہے, اس کو نہیں کرنا چاہیے. ہم پھر بھی اگر منع نہیں کر رہے تو برداشت کر رہے ہیں, اگر خود نہیں کر رہے تو دوسروں کو کرتے دیکھ کے چپ کر کے ان کے ساتھی بنے ہوئے ہیں. وہ طرز فکر جو اللہ والوں کی ہے وہ نہیں اپنا رہے, نتیجہ خامیاں اور خرابیاں تو پیدا ہوں گی اور وہ ہو رہی ہیں, ہوئی ہیں. بلکہ اب یہاں ساری دولت کا انبار لگانا چاہتے ہیں لیکن کوئی بھی عثمان غنی نہیں بننا چاہتا. یہ جملہ حضور قلندر بابا علیا کا ہے کہ یہاں سب امیر تو ہونا چاہتے ہیں, عثمان غنی کوئی نہیں بننا چاہتا. کیا مطلب ہے؟ دولت کمانا بری بات نہیں ہے, دولت کی ایکیومولیشن یہ غلط ہے, اور اسے دوسروں پہ صرف کرنا یہ اچھی بات ہے, نیکی ہے. ہم کہتے ہیں جب میں نے کمائی ہے تو میں کسی پہ کیوں خرچ کروں؟ آپ کی اپروچ ہے ٹھیک ہوگی, اس کا نتیجہ بعد میں کیا نکلتا ہے وہ آپ کو خود پتہ چل جائے گا. جب آپ اللہ کے نظام میں رہتے ہوئے کام کر رہے ہیں, دولت اللہ کے نظام کے تحت کما رہے ہیں اور اللہ کہتا ہے یہ اسی نظام کا حصہ ہے اسے اسی نظام پہ خرچ کر دو, تو آپ کہتے ہیں نہیں میں ساتھ لے کے جاؤں گا. ساتھ آپ لے کے جا نہیں سکتے. نتیجہ سب سے بڑی برائی تو یہ اکیومولیشن آف ویلتھ کی ہے. یہاں ساروں کو ایک ہی بات ہے کہ دولت جمع کر لو, دولت جمع کر لو, تو وہ خرابیوں کی اصل جڑ جو ہے وہ زر پرستی ہے, دولت کی پرستش ہے. یہ سب سے بڑی خامی تھی ساری معاشروں میں. اسی کے پھر آگے سائیڈ ایفیکٹس ہیں. دولت ہوتی ہے تو بندہ کہیں وہ شراب خانے کھولتا ہے تو کہیں جوا خانے کھولتا ہے تو کہیں کعبہ خانے کھولتا ہے. بہرحال یہ موضوع کچھ اور تھا, میں معافی چاہتا ہوں, بات ذرا ادھر نکل گئی. ٹھیک ہو گیا؟ ویسے بات سمجھ میں آ گئی کہ اللہ رب کریم ان کا اشارہ کر کے تو بتا رہے ہیں نا کہ تاکہ آپ کو آشنا کر رہے ہیں کہ یہ غلط ہے, اس کو نہیں اپنانا. بس ٹھیک ہے, کافی ہو گیا. یا اور کوئی سوال ہے؟ عبرت کا مطلب بیسیکلی لیسن لینا ہے. کیا لیسن؟ اب آپ غور کریں نا کہ جانور گھاس کھا رہا ہے اور اس کے جہاں سے فضلہ نکل رہا ہے وہیں سے اس کے قریب سے ہی دودھ نکل رہا ہے. اس کے دودھ میں فضلے کی آمیزش نہیں ہو رہی, تو یہ اس میں لیسن نہیں ہے کہ ایک جانور یہ کام کر سکتا ہے کہ وہ خالص چیز کو خالص رہنے دیتا ہے, تو آپ کیوں نہیں رہنے دیتے؟ ہم اپنے تھاٹس میں پولیوشن کر رہے ہیں, تو یہ کیا ہمیں سبق نہیں لینا چاہیے؟ अब इससे लेसन मुराद है ना, इबरत का लफ्जी मतलब है लेसन। कहा कि भी हम फिरौन को कहा कि भी तुम्हें इबरत का निशान बनाएंगे, तो क्या मतलब कि लोग लेसन लें कि तुम इतने समझदार थे कि तुम दुनिया पे हुकूमत कर रहे थे और तुम्हें असल बात नहीं समझ आई कि तुमने अल्लाह के लिए करना है कि अपने लिए करना है। तुमने अपने लिए किया, ठहरो जरा, अब मैं तुम्हें इबरत का निशान बनाता हूं, मतलब लेसन। ठीक हो गया? यानी दोनों ही तरह के लेसन होते हैं ना, एक अच्छा लेसन होता है, एक बुरा लेसन होता है। तो एक बुराई की मिसाल देकर आपको सबक दिया जा रहा है, एक अच्छाई की मिसाल देकर सबक दिया जा रहा है। ठीक हो गया? या और कोई सवाल है? इश्तबा का मतलब शुबा होना, यानी डाउट पैदा होना। आप एक चीज को दूसरी चीज की तरह मिसाल बनाकर जब खुद को धोखा दे रहे हैं तो इसे इश्तबा कहते हैं। ये जो हमारे यहाँ लॉजिक है ना कि भी अगर किसी को अल्लाह नहीं खिलाना चाहता तो मैं क्यों खिलाऊं, अब ये इश्तबा हो गया। आप कहते हैं अल्लाह खिलाता है तो मैं क्यों खिलाऊं। अब आपने गौर किया, तामल मिस्कीन का हुक्म भी तो अल्लाह आपको ही दे रहा है ना, तो क्या आप जब किसी को खाना खिलाएंगे तो क्या आप अल्लाह बन जाएंगे? यही काफरों ने दलील दी थी, इसी को कहा कि ये सब गलत गलत तरीका है, ये गलत अप्रोच है, ये गलत तर्ज फिक्र है, तर्ज इस्तदलाल ही गलत है। तो इस किस्म के अल्फाज से उनको तवज्जो दिलाई जाती है कि बाज आ जाओ। ठीक हो गया?
थैंक यू।
चलें, अपना ख्याल रखिए, फिर रहती है बात। ठीक है, अल्लाह हाफिज। जी, वालेकुम अस्सलाम।
अस्सलाम वालेकुम। अल्लाह हाफिज।
अल्लाह हाफिज।